الحمد لله رب العالمين بارئ الخلائق أجمعين. الحمد لله الذي يؤمن الخائفين وينجي الصالحين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ومولانا أبي القاسم محمد. وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين الذين ذهب الله عنهم الرجس وطهرهم تطهيرا. لا سيما بقية الله الأعظم في الأرضين روحي وأرواح العالمين لتراب مقدمه الفداء، ولعنة الله على أعدائهم أجمعين الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله الحكيم في كتابه المبين وهو أصدق القائلين: بسم الله الرحمن الرحيم، وقضى ربك ألا تعبدوا إلا إياه وبالوالدين إحسانا. ملك درود جي محمد وعلى محمد. سامعین محترم، ایک مومنہ کے ایصال ثواب کے لیے یہ مجلس عزا منعقد کی جا رہی ہے، اور ہر مجلس ایصال ثواب میں کچھ کلمات کی تکرار کو اپنا فریضہ سمجھتے ہوئے یہاں پر بھی اپنے کچھ روایتی جملات کی تکرار کر رہا ہوں کہ مجلس ایصال ثواب کا نام سنتے ہی انسان کے ذہن میں دو مفہوم ابھرتے ہیں. ایک یہ کہ کل تک کوئی تھا جو ہمارے ساتھ تھا، آج ہمارے ساتھ نہیں ہے. کل جی رہا تھا، کھا رہا تھا، پی رہا تھا، زندگی تھی، سانس کا رشتہ باقی تھا، روح قفس عنصری میں موجود تھی، روح اور بدن میں مفارقت ہوئی، دائی اجل کو لبیک کہا، زندگی میں ساتھ اٹھنے بیٹھنے والا اب ہمارے درمیان نہیں ہے. ایک مفہوم یہ. دوسرا مفہوم کیا ہے؟ ٹھیک ہے وہ چلا گیا، ٹھیک ہے ہمیں داغ مفارقت دے گیا، لیکن اس کے چلے جانے سے ہمارا اس کا رشتہ منقطع نہیں ہوا ہے، ٹوٹا نہیں ہے، جدا نہیں ہوئے. ہاں جسم ضرور جدا ہو گئے ہیں، لیکن روح کا رشتہ ابھی بھی باقی ہے. مل کے درود بھیجے محمد و آل محمد. اور دوسرا جملہ جس کی تکرار کر رہا ہوں وہ یہ کہ مجلس ایصال ثواب اس مرحوم یا مرحومہ کے لیے ایصال ثواب کا کام انجام دیتی ہے، اور مجلس میں آنے والے کے لیے ایصال ہدایت کا کام انجام دیتی ہے. اس لیے کہ جو چلا گیا اس کے لیے ہم ایصال ثواب کر رہے ہیں، اور ایصال ثواب وہی کرے گا کہ جو خود ہدایت یافتہ ہو، اسے خود علم ہو کہ ایصال ثواب کیسے کیا جاتا ہے. مل کے درود بھیجیے محمد و آل محمد. پس اس بنا پر قرآن مجید کی مشہور و معروف آیت کی تلاوت کا شرف حاصل کیا کہ جس میں ارشاد رب العزت ہے، تمہارے رب نے یہ فیصلہ کیا ہے کہ تم اس کے علاوہ کسی اور کی عبادت نہ کرنا اور اپنے والدین کے ساتھ نیک سلوک کرنا. عزیزان گرامی، والدین ایک ایسی نعمت خدا ہیں کہ جو اس کائنات میں اللہ کی ہدایت اور نبوت و رسالت کے بعد سب سے بڑی نعمت تصور کی جا سکتی ہے. اس لیے اگر ہم ہیں تو ہم اپنے والدین کی وجہ سے ہیں. والدین کے وجود سے اللہ نے ہمیں وجود عطا کیا ہے، جس کو حضرت امام سجاد علیہ الصلوۃ والسلام فرماتے ہیں کہ تمہاری ایک اصل ہے، اور اس اصل کا نام تمہارا باپ ہے، تمہارا والد ہے. لہذا اگر تم اپنے میں کوئی خوبی اور کمال اور اچھائی دیکھو تو یہ تمہارے باپ کی وجہ سے تم میں آئی ہے. بس اس بنا پر والدین ایک بہت بڑا مقام رکھتے ہیں، اور چونکہ والدین نعمت ہیں تو نعمتوں کی مختلف قسمیں ہیں. کچھ نعمتیں زود گزر ہوتی ہیں، مثلا अभी बैठे बैठे जो मैंने सांस फेफड़ों में लिया और फेफड़ों से खारिज कर दिया, ये भी एक नेमत है। ये जो मैंने और आपने बैठे बैठे पलक झपकाई, आंखें ताज़ा हो गई, जितना नूर लेना था इस कायनात की रोशनी से वो नूर ले लिया, आंखें ताज़ा हो गई, अब मज़ीद नूर लेने की ज़रूरत है, दोबारा आंखें खोलता हूँ और दोबारा पलक झपका लेता हूँ, ये भी एक नेमत है। हाथों को हिला रहा हूँ, पैरों के ज़रिए से हरकत कर रहा हूँ, ये भी एक नेमत है। आज जो सूरज निकला था, जवाल तक पहुँचा, जवाल के बाद गुरूब होने में घंटा सवा घंटा बाकी है, ये भी एक नेमत है। ये नेमत कल भी आ जाएगी, सही। मुख्तलिफ नेमतें हैं इंसान के पास जो अल्लाह ताला ने दी हैं, और उनमें से कुछ जूद गुज़र हैं, चली जाती हैं, ख़त्म हो जाती हैं, या रोज़ाना के इस्तेमाल की वजह से हम यूज़ टू हो जाते हैं, आदी हो जाते हैं, नॉर्मलाइज ज़िंदगी बसर करने लगते हैं उन नेमतों के बारे में। मसलन यही सांस जो ली है, इतनी दफ़ा सांस लिए कि इरादा भी नहीं करते, बगैर इरादे के सांस ले रहा है हर इंसान। कोई भी इंसान इरादा करके सांस नहीं लेता है कि अब मैं सांस लेता हूँ, मसलन आज के दिन का पहला सांस, दूसरा सांस, तीसरा सांस। उस शायद पहला सांस भी जो उठ के लेता है, शऊर की ज़िंदगी में लेता है, नींद से बेदारी के बाद लेता है, वो भी अपने इरादे से नहीं लेता, ऑटोमेटिकली खुद ब खुद खुदकार अंदाज से उसका बदन एक मशीन की मानिंद सांस ले रहा है, सांस का इखराज कर रहा है। लेकिन ये सांस अगर एक डेढ़ मिनट के लिए इंसान से रोक लिया जाए, क्या उफ्ताद आन पड़ेगी, क्या मुश्किल होगी, इंसान खुद बेहतर समझ सकता है। यही सूरज जो निकला, रोजाना देखते हैं सूरज निकलता है, सूरज डूबता है, लेकिन हमें कोई एहसास नहीं होता इस सूर्य से मुतल्लिक। ये हवा जो चल रही है, जो ऑक्सीजन ले रहे हैं, तो बाज़ औक़ात नेमतें ज़ूद गुज़र होती हैं और बाज़ नेमतें तकरार भी होती हैं। सूरज का निकलना तकरार है, मसलन सांस का आना तकरार है, लेकिन कुछ नेमतें ऐसी हैं कि जो यह बहुत कम मिलती हैं, ज़िंदगी में एक ही दफ़ा मिलती हैं, तवज्जो रखिएगा। और उन नेमतों में से एक नेमत ज़िंदगी है, ये कि मैं महसूस करूं, मैं फील करूं अपने आप को कि मैं ज़िंदा हूं। मुर्दा इंसान कभी अपने आप को फील नहीं कर सकेगा कि मैं ज़िंदा हूं। बेहोश इंसान कभी अपने आप को शऊरी हालत में ये फील और महसूस नहीं कर सकेगा कि मैं ज़िंदा हूं। ये जो आप और मैं अपने वजूद के साथ एहसास कर रहे हैं कि मैं एक यूनिट हूँ, मैं एक इकाई हूँ, मैं फ़लाँ इब्ने फ़लाँ हूँ, खूब ये ज़िंदगी जो है तमाम इसकी माजी के साथ, इसके हाल के साथ, और जब तक इंशाल्लाह कि आप हयात रहेंगे आपके साथ साथ, ये भी एक ये ज़िंदगी में एक ही दफ़ा मिलेगी। शायद और नादिर ही बहुत कम लोग होंगे, यानी 0.1% से भी कम ऐसे अफराद होंगे जिनको दो मरतबा ज़िंदगी अता की गई है। शायद आपके क़ुरब जवार में बमुश्किल आपकी 40-45 ज़िंदगी में शायद एक इंसान आपको मिल जाए कि जिसको दो मरतबा हयात मिली हो, मर के ज़िंदा हुआ, बहुत कम अफराद हैं। और दूसरी वो नेमत कि जो अल्लाह तबारक व तआला ज़िंदगी में एक मरतबा अता करता है, वो वालिदैन की नेमत है, क्योंकि वालिदैन ज़िंदगी का रिज़ल्ट और नतीजा है। जब ज़िंदगी एक बार है तो फिर वालिदैन की नेमत भी एक बार है। मिलकर दुरूद भेजिए मोहम्मद आल मोहम्मद। ये वालिदैन की नेमत जो अल्लाह तबारक व तआला ने हमें दी है, हम में से बहुत से ऐसे अफराद होंगे यहाँ पर, ये ख़वातीन में जिनके वालिदैन हयात हैं, और कुछ ऐसे होंगे जिनके वालिदैन हयात नहीं हैं, या वालिद हयात नहीं है, वालदा हयात नहीं है, या दोनों मौजूद हैं, या दोनों मौजूद नहीं हैं, दोनों में से कोई एक मौजूद है। ये नेमत जो है अल्लाह तबारक व तआला ने हमें दी है और ज़िंदगी में एक बार दी है। ज़ाहिर सी बात है कि इकोनॉमिक्स का एक उसूल है कि जब मार्केट में सप्लाई कम होती है तो डिमांड बढ़ जाती है। शॉर्ट हो जाए, मार्केट में सप्लाई ना हो किसी भी चीज़ की, तो क्या डिमांड, हर शख्स चाह रहा है कि ले, हर शख्स चाह रहा है कि ले। वो नेमत है जो फरावान हैं, लिहाजा उनकी कदर कीमत भी नहीं होती। रोज़ाना आप बाज़ार जाते हैं, बहुत सी चीज़ें ख़रीदते हैं, लेकिन आपके आज नहीं कल ले लेंगे, बहुत आम सी चीज़ है, قیمت اگر زیادہ بھی ہو تو ٹھیک ہے اگلی دکان سے لے لیں گے، اگلی ہفتے لے لیں گے، اگلی دفعہ شاپنگ ہو جائے گی، لیکن کوئی ایسی چیز جس کے متعلق آپ کو علم ہے کہ نہیں جناب یہ بہت پریشس ہو گئی ہے، قیمتی ہو گئی ہے، زی قیمت ہو گئی ہے، اس کی سپلائی نہیں آ رہی ہے، اس کی مینوفیکچرنگ نہیں ہو رہی ہے، یہ مارکیٹ میں دستیاب نہیں ہے، یہ بازار میں نہیں ملے گی ہر جگہ، لہٰذا جہاں ملتی فوراً آپ کیا کرتے ہیں مثال کے طور پر اٹھا لیتے ہیں. مثلا اگر کسی صاحب کو گاڑی کی ضرورت ہے اور کوئی اشتہار ملے اچھی گاڑی ہو اور قیمت بھی مناسب ہو تو کیا ہے انسان قیمت زیادہ بھی ہو تو انسان کہتا ہے جناب اٹھا لے لیے خرید لیا جائے، کیوں؟ کیونکہ اس قیمت میں ایسی گاڑی اس کنڈیشن میں نہیں ملے گی. تو جو قیمتی چیز ہوتی ہے فوراً انسان کی نفسیات یہ کہتی ہے کہ اس کو اپنی ملکیت میں لے لیا جائے. والدین اور دوسری نعمتوں میں بنیادی فرق یہ ہے کہ دوسری نعمتیں جو زندگی میں ہمیں اللہ تعالیٰ نے عطا کی ہیں، گفٹ کی ہیں، وہ بہت عام سی ہیں، لیکن والدین کی جو نعمت ہے وہ ایک ہی دفعہ ہے. یہ زندگی کی مینوفیکچر کمپنی سے جو تیار ہوئے ہیں والدین کی نعمت، یہ ایک ہی دفعہ تیار ہوگی، خود زندگی ایک دفعہ ملے گی اور اس زندگی کا جو نتیجہ والدین کی صورت میں مجھے اور آپ کو ملنا ہے وہ بھی ایک دفعہ ملے گا. پس اس بنا پر اس اصول کے تحت والدین کی کتنی قیمت ہونی چاہیے، کتنی شان و منزلت ہونی چاہیے، ہر انسان ایک چھوٹی سی کیلکولیشن اور تخمینی کے لحاظ سے سمجھ سکتا ہے کہ ظاہر بات ہے جو عام نعمت ہوتی ہے اس کو انسان آج نہیں، کل نہیں، پرسوں، اگلے ہفتے، اگلے مہینے خرید سکتا ہے، لیکن وہ نعمت جو بازار میں دستیاب نہ ہو اس کے لیے انسان چاہتا ہے پہلے ہی مرحلے پہ اسے اپنی ملکیت میں لے لے. وہ نعمت جو عام طریقے سے ملے انسان سنی انسنی کر دیتا ہے، نہ شکرہ بند کر دیتا ہے، چھوڑ دیتا ہے، لیکن والدین جیسی عظیم ہستی یاد رکھیے گا. دیکھیے اولاد اگر کسی کی نہ ہو، مر جائے، آپ کے پاس ایک چانس ہے، امکان ہے کہ آپ دوسری اولاد حاصل کر سکتے ہیں یقیناً. اگر کسی کی زوجہ کا انتقال ہو جائے، ہو انسان دوسری زوجہ سے شادی کر سکتے، یعنی دوسری عورت سے شادی کر کے اس کو اپنی زوجیت میں لے سکتے ہیں، لیکن والدین کے لیے کوئی ایسا قانون نہیں ہے. یعنی کچھ نعمت ایسی ہیں جو نعم البدل ہوتی ہیں، نعم البدل ہوتی ہیں، یعنی ان کی جگہ آپ دوسری نعمتوں کو لے آئیں. مثلا یہ پنکھا جو مثلا آپ کے سروں پہ لگا ہے یہ ایک کمپنی کا ہے، اب یہ خراب ہو جائے آپ دوسری کمپنی کا اچھا پنکھا، جدید پنکھا لے کے لگا دیں، تبدیل ہو گیا، ریپلیس ہو گیا، نعم البدل ہو گیا، ایک اچھی کمپنی کا نیا پنکھا آپ نے، نئی مشینری لگا دی. لیکن والدین کے ساتھ ایسا کوئی رویہ ہم اختیار نہیں کر سکتے جس کے بارے میں ہم یہ سوچیں کہ والدین کی بھی کوئی ریپلیسمنٹ ہو سکتی ہے، والدین کو ہٹا کر میں کوئی نئے والدین لے آؤں، یا مصنوعی والدین لے آؤں، یا روبوٹ والدین لے آؤں، ہرگز نہیں ہو سکتا. بس اس بنا پر یاد رکھیے گا کہ کچھ نعمتیں ایسی ہیں جن کا کوئی نعم البدل زندگی میں نہیں ہے. بہت سیدھی سیدھی سادی سادی باتیں کر رہا ہوں میں، بہت فلسفیانہ گفتگو نہیں کر رہا ہوں، لیکن کاش کہ یہی دین کی سیدھی سیدھی سادی سادی آسان اور زود ہضم باتیں ہمیں ہضم ہو جائیں تو آج ہماری زندگی کا یہ حال نہ ہو. یہ بے برکتی جو ہماری زندگی میں ہے، وقت میں برکت نہیں، پیسے میں برکت نہیں، الجھنیں، پریشانیاں، مسائل، پرابلمز، ناچاکیاں، لڑائی جھگڑے، دوریاں، خلیج، بٹوارے، نفرتیں، عداوتیں، ایک دوسرے کی شکل نہ دیکھنا، یہ سب کیا ہے؟ اس کی کوئی نہ کوئی تو کاز ہے، کوئی نہ کوئی تو علت ہے کہ جہاں سے یہ ساری جنریٹ ہو رہی ہیں، پیدا ہو رہی ہیں. ایسا تو نہیں ہے کہ خود بخود ساری چیزیں خود بخود ہو رہی، نہیں. یہ دنیا میں کوئی اچھی یا بری چیز ہے، اس کا ایک سورس ہے، اس کا ایک مظہر ہے، جس کو خداوند عالم نے قرآن میں کہا ظہر الفساد فی البر والبحر بما کسبت ایدی الناس، خشکی و تری میں انسان کے اپنے اعمال کے نتیجے میں فساد و برائیاں پھیل گئی ہیں. آج جو میری زندگی برائیاں ہیں ان میں سے دوسروں کا حصہ جتنا ہے اس سے زیادہ یا تین گنا زیادہ میرا حصہ ہوگا اپنی زندگی میں. میری میں نے جو پرابلمز کریٹ کی ہیں، میں نے جو بے برکتی ایجاد کی ہے، میں نے جو لوگوں سے رویہ اور سلوک اختیار کیا ہوا ہے،
جو کچھ بھی آپ کو پرابلمس نظر آئیں، خواہ وہ ذہنی ہوں، پریشانی ہوں، نفسیاتی ہوں، اخلاقی ہوں، مالی ہوں، مادی ہوں، روحانی ہوں، کسی بھی قسم کی ہوں، وہ سب اگر جتنا حصہ لوگوں کا ہے، میں کہوں فلاں قصوروار ہے، فلاں قصوروار، آپ اپنی زندگی میں پوائنٹ آؤٹ کر سکتے ہیں جناب فلاں نے کیا، فلاں نے کیا، فلاں نے کیا، فلاں نے جتنا کیا اس سے تین گنا میں نے خود اپنے ساتھ کیا ہے جتنے کے نامی، کیونکہ خدا ہی کرے ظہر الفساد فی البر والبحر. یہ اور بات ہے کہ ہم آئینے کے سامنے کھڑے ہو کر اپنا سراپا دیکھنا نہیں چاہتے اور اپنی پرابلم کو اپنے کھاتے میں لکھنا نہیں چاہتے. مل کے درود بھیجیے محمد و آل محمد. تو زندگی میں بہت ساری جو پرابلمس ہیں اس کی ایک وجہ یہ ہے کہ ہمارا ہمارے والدین کے ساتھ رویہ اچھا نہیں ہے. ایک دفعہ درود بھیجیے محمد و آل محمد. تو والدین جیسی نعمت ریپلیس نہیں ہو سکتی، نعم البدل نہیں ہے. یہ نہیں ہو سکتا کہ آپ کوئی دوسرے والدین لے آئے. آئیے سورہ ابراہیم میں خداوند عالم فرمارا وہ استأذن ربکم، تمہارے رب کا فیصلہ اور فرمان یہ ہے، اعلان یہ ہے، لئن شکرتم لازیدنکم. اس لیے میں کہہ رہا ہوں یہ بہت سیدھی سیدھی سادھی سادھی باتیں ہیں، یعنی آپ کہیں گے یہ سنی سنائی مجلس ہے، صرف مولانا نے الفاظ کو آگے پیچھے کر کے جی بغل مارو ہیر پھیر کر کے جی تعبیر مختلف کر کے وہی باتیں جو ہم نے سنی بھی تھیں وہ سنا دی ہیں. اذان گرامی دین وہی سادگی کے ساتھ ہے، روزانہ جو کچھ بھی اللہ نے ہم سے چاہے وہ بہت سادی سادی سیدھی سیدھی باتیں ہیں، کوئی ایکسٹرا آرڈنری نہیں ہے. بغل آیت اللہ بہجت کے کہ خدا نے یہ نہیں کہا کہ ناخن سے پہاڑ کھودو. اچھا ممکن ہے کہ انسان اپنے ان نازک ناخنوں سے پہاڑ جیسے سخت پتھر دل والے اس موجود کا سینہ چیر سکے؟ ہرگز نہیں. خدا نے یہ نہیں چاہا. خدا نے وہ کچھ چاہا ہے جو وزن ہم اٹھا سکتے ہیں. اگر 5 سال کا بچہ ہے اور میں کہوں بیٹا 50 کلو کا وزن اٹھاؤ یا 25 کلو کا وزن اٹھاؤ، خود اس بچے کا وزن جو ہے وہ مثلاً 22 کلو سے 20 کلو سے زیادہ نہ ہو تو وہ 50 کلو کیسے اٹھائے گا؟ یہ کبھی تصور کیا جائے گا کہ جس میں طاقت نہ ہو اور اس سے مطالبہ کیا جائے تو مشکل امر انجام دو، مشکل کام انجام دو؟ خدا نے جو کچھ بھی ہم سے چاہا ہے وہ ہماری بس میں، ہماری طاقت میں، ہماری توان میں ہیں، ہماری طاقت سے باہر نہیں ہیں. اسی لیے اصول میں ایک اصول پڑھایا جاتا ہے علم اصول، تکلیف مالا یطاق، تکلیف مالا یطاق، یعنی جو آپ کی طاقت سے باہر نہیں ہے خدا نے کبھی اس کو انجام دینے کا حکم ہی نہیں دیا. اصل خدا کی طرف سے جو کہ ہم عادل مانتے ہیں، ہمارے اور اہل سنت میں جو نظریاتی اختلاف ہے، جو اصولی اختلاف ہے اصول اس میں کیا ہے، وہ توحید و نبوت و قیامت کو مانتے ہیں. ہم توحید کو عدل کے ساتھ مانتے ہیں، لہذا وہ خدا عادل نہیں ہے کہ جو انسان کو مشکل اٹھانے کا حکم دے، سخت کام کرنے کا حکم دے، خواہ ماں باپ کی شکل میں ماں باپ کی نعمت کا چھنجان اس کے لیے سخت ہو. یہ آسان ہے جبھی تو خدا نے ہمیں یہ طاقت دی کہ ہم اس غم کو برداشت کریں. اولاد جدا ہو جاتی ہے، اولاد مر جاتی ہے، خدا نے یہ طاقت مجھ میں رکھی ہے، میری روح میں طاقت رکھی ہے کہ میں اس کے بار کو اٹھا سکوں، اس کے غم کو محسوس کر سکوں. اگر مشکل ہوتی تو خدا کبھی یہ چیز خلق نہ کرتا، مجھے اس کی سختی سے دوچار نہ کرتا، والا وہ خدا ظالم کہلائے گا، عادل نہیں کہلائے گا. مل کے درود بھیجیے محمد و آل محمد. بس ماں باپ جیسی نعمت جو ہے وہ نعم البدل نہیں ہے عزیزانی گرامی، بس یہ بات طے ہو گئی. اور جو نعمتیں بہت پریشیس اور ذی قیمت ہوتی ہیں، قابل قدر ہوتی ہیں، تو ان کے ساتھ ہمارا رویہ بہت حساس ہوتا ہے. بہت ہی سادی سی مثال میں دوں، جب انسان کوئی نئی گاڑی لیتا ہے، نئی موٹر سائیکل لیتا ہے، نئی کوئی سواری لیتا ہے، تو پہلے دن جب صبح اٹھ کر صاف کرتا ہے تو اس کے صاف کرنے کا انداز بہت ہی نرم و لطیف ہاتھوں کے ذریعے سے ہوتا ہے. کئی کپڑے کی رگڑ میں جو ہے مثلا شیشے کو یا کسی ڈیکوریشن پیس کو یا گاڑی کی جلد کو نہ لگ جائے، لیکن جیسے جیسے انسان آہستہ آہستہ جی कहीं पत्थर पे भी चलाएगा तो बहुत आराम से चलाएगा, मोटरसाइकिल भी चलाएगा तो बहुत आराम से, कहीं अगर कीचड़ है तो वहाँ भी बहुत आराम से निकालेगा, इसके टायर भी गंदे नहीं होने चाहिए, इसकी बॉडी पर कोई छींट भी नहीं आनी चाहिए, एक छींट भी एक ज़र्रा भी लग जाए फौरन साफ कर देगा, नहीं छोड़ता। लेकिन ऐसा ऐसा क्या है, जैसे जैसे इंसान आदि होता चला जाता है उसके लिए फिर वो पहले दिन जैसी उसकी तवज्जो नहीं होती। ठीक है, दाग लग गया टायर गंदे हो गए साफ़ कर लेंगे, अब क्या है जल्दी जल्दी कपड़ा भी रगड़ता है मारता है, क्या है वो पहली वाली हालत नहीं होती। हमारे साथ भी यही है, बाज़ औक़ात हम नेमतों की तरफ मुतवज्जे होते हैं तो हमारा जो रवैया होता है उस प्रीशियस नेमत की वजह से, उस कीमत नेमत की वजह से चेंज होता है। मसलन किसी इंसान का ऑपरेशन हो नया ये नहीं खाओ वो नहीं खाओ, इससे परहेज शुरू में बड़ा परहेज करता है, उसके बाद थोड़ा सा इधर उधर देखा आँख बचाई और ही इधर से हाथ मारा उधर से हाथ मारा, ये खा लिया वो खा लिया, यूज़ टू होने लगता है इंसान। ये जो नेमत है अल्लाह ताला की, सूरह इब्राहिम में क्या कह रहा है, खुदा ने ऐलान किया है लइन शकरतुम लअज़ीदन्नकुम, अगर तुम शुक्र करोगे तो तुम्हारी नेमतों में इजाफा कर दूँगा, और अगर तुमने कुफर इख्तियार किया यानी शुक्रान नेमत न किया तो जान लो, ये नहीं कहा कि मैं नेमत ले लूँगा, नहीं, बरअक्स और शदीद लहजा यानी शदीद किस्म की डांट अल्लाह ताला की है, लइन शकरतुम शुक्र किया शाबाश ग्रेड मिले, क्या ग्रेड मिलेगा, नेमतें ज़्यादा कर दूंगा, यानी क्वांटिटी भी और क्वालिटी भी दोनों चीज़ें इसमें हैं, कमियत भी और कैफियत भी ज़्यादा हो जाएगी। और फिर कहा लइन कफरतुम, लेकिन अगर तुमने कुफरान नेमत किया इन अजाबी लशदीद, मेरा अजाब बहुत सख्त और शदीद है, जिसको मौलाए कायनात ने क्या कहा कि ए खुदा तेरा अजाब जिसके सामने जमीन और आसमान नहीं ठहर सकते, रोज़े क़यामत जब होगा यही पहाड़ जो आप देख रहे हैं जमे हुए हैं जो टस से मस नहीं होते, रुई की तरह रुई के गालों की तरह रुई की तरह उड़ रहे होंगे फिजा में खुदा के अजाब के सामने। वहाँ पे क्या कहा, वो अजाब जिसके सामने ज़मीन और आसमान नहीं ठहर सकते, अपने वजूद को खो देंगे, उस खुदा को कहना है इन्ना अजाब इला शदीद, किसके लिए कहा, जो कुफरान नेमत करता है। जिदा निगरामी शुक्रान नेमत क्या है, बहुत आसान जबान में शुक्रान नेमत यह है कि इंसान नेमत को उस मकसद के लिए इस्तेमाल करे जिसके लिए उसको खल्क किया गया है। मसलन ये गिलास है, इसको एक ख़ास मकसद के लिए खल्क किया गया है, बनाया गया है कि इसमें पानी पिया जाए, लेकिन अगर इससे आप कोई और काम लेने लगे जो इसके शाया निशान ना हो मुनासिब ना हो, ये कुफरान नेमत है। नेमत को उसके मकसद के लिए कि जिसके लिए वो खल्क किया गया है इस्तेमाल करना शुक्रान नेमत है, और नेमत को उसके उस काम के लिए जो उसके लिए उसको खल्क न किया हो कुफरान नेमत है। मसलन एक और मिसाल दूँ, बात को आगे बढ़ा दूँ, ये माइक इसलिए है ताकि मैं इसके ज़रिए से अपनी आवाज़ को दूर दराज बैठे हुए इंसानों तक जहाँ मामूलन बगैर माइक की आवाज़ नहीं पहुँच सकती, मैं अपनी आवाज़ इसके ज़रिए से पहुँचा दूँ। इसको इस्तेमाल अगर इस नियत से किया जाए ये शुक्रान नेमत है। कुफरान नेमत क्या, इसको उठाकर मसलन इंसान कोई और काम करने लगे जिसके लिए इसको बनाया ना गया, ये कुफरान नेमत है। खुदा कह रहा है कि शुक्रान नेमत नेमतों में इजाफे का सबब बनेगा। सवाल, मौलाना आपने बता दिया कि नेमत में इजाफा होगा, तो क्या नेमत में माल है तो माल में इजाफा होगा, मतलब माल में फरावानी आ जाएगी, जी फरावानी आ सकती है, दुआएं हैं कसरत के साथ नेमतों की, हम चूँकि जंतरियों के चक्कर में रहते हैं जी मुजरब अमलियात तो उठा के लिए आते हैं, जो सीधी सीधी सादी सादी बातें आइम्मा ने रोज़ाना पढ़ने के लिए दी हैं रिज़्क़ की फरावानी के लिए दी हैं वो करने के लिए तैयार नहीं हैं, हत्ता के नमाज़ें हैं रिज़्क़ की फरावानी के लिए, लेकिन वो बातें जो जंतरी मंतरी में लिखी हैं अला बला लिखी हैं एरे गैरे ने लिखी हैं गैर मुस्तनद लिखी हैं गैर इल्मी बातें लिखी हैं, चूँकि बैठना है तस्वीर पढ़ना है बहुत करने के लिए तैयार हो जाएंगे, वो माल में इजाफा हो सकता है, पैसे में इजाफा हो सकता है, वक्त में बरकत आ सकती है। खूब यहाँ तो यह है कि मल्टीप्लाई हो रहा है माल, खूब लेकिन वालिदैन के 24 घंटे जो दिन और रात में 24 घंटे होते हैं कि ये मल्टीप्लाई हो जाएंगे अगर मैं शुक्र अदा करूँ, नहीं, यहाँ पर कुछ चीज़ें मल्टीप्लाई नहीं हो सकती, ज़र्ब नहीं खा सकती, कुछ चीज़ें मल्टीप्लाई हो सकती हैं ज़र्ब खा सकती हैं, लेकिन कुछ चीज़ें कॉन्स्टेंट रहेंगी, जैसी वैसी रहेंगी। मसलन दिन और रात की 24 घंटे, ये 30 घंटे नहीं हो सकते, 36 घंटे नहीं हो सकते, ये उतने ही रहेंगे। लेकिन क्या है इसमें मुराद, ये है कि इंसान इसको ऐसे इस्तेमाल करे कि इसमें बरकत पैदा हो जाए, वक्त बरकत। अब जो हजरत मुनज्जम ज़िंदगी गुजारते हैं उनकी वक्त बरकत होती है, वो अपने 24 घंटों को शायद 36 घंटों के बराबर उसमें काम कर लेते हैं। बाद अफराद एक दिन में 4 दिन का काम करते हैं, क्योंकि वक्त बरकत होती है, क्योंकि वक्त का सही इस्तेफादा और इस्तेमाल जो है उनको ये सलाहियत देता है कि एक दिन में 4 दिन का या 2 दिन का या 3 दिन का काम करें। इसी तरह वालदैन की नेमत, खुदावंदा अगर मैं वालदैन की नेमत का शुक्र अदा करूँ क्या तू नेमत में इजाफा करेगा? खुदा कहेगा नहीं, तेरे वालदैन एक ही रहेंगे। मैं इमाम अली की नेमत का शुक्र अदा करूँ, जैसे कल विलादत मौला कायनात की, मिलकर दुरूद भेजिए मोहम्मद वाल मोहम्मद। तो क्या इमाम अली दो हो जाएंगे, क्या दीन कुरान दो हो जाएंगे? नहीं, क़ुरान को इस्तेमाल करने का, इमाम अली से इस्तेफादा करने का मेरा जो अंदाज़ है वो बदल जाएगा। बाज़ औक़ात नेमत एक ही रहती है, लेकिन जब उसका अंदाज़ बदल जाए, रविश का इस्तेमाल करने का, तो उससे भरपूर इस्तेफादा किया जा सकता है। बस वालदैन वो नेमत हैं जो एक से दो नहीं हो सकते, लेकिन अगर मैं सही तौर पर वालदैन की नेमत का शुक्राना अदा करूँ तो वालदैन की निस्बत मेरे रवैये में, मेरे अखलाक में, मेरे बर्ताव में, मेरे बिहेवियर में तब्दीली आएगी और मैं वालदैन से इस्तेफादा कर सकता हूँ। सवाल, और मौलाना आपने कह दिया कि वालदैन का शुक्रिया अदा करो, जो उसके तकाजे हैं उसको पूरा करो, तो वालदैन से सही इस्तेफादा कर सकते हो। अब मसलन मेरी माँ को कैंसर है, सवाल हो सकता है एक ऐसा मर्ज है जिसमें 6 महीने ज़्यादा नहीं रहेगी, मैं शुक्र अदा कर रहा हूँ, फिर भी जो है मैं वालदा की हयात के ज़माने को तुलानी नहीं कर सकता, मेरे इख्तियार में नहीं है। आपका ये फार्मूला यहाँ फेल हो गया। मैं कहूँगा बेटा सही बात कह रहे हो कि तुम्हारी वालदा मसलन, खुदा ना करे किसी के वालदा की हयात में और मौत में 6 महीने का फासला है, ये शुक्र अदा कर रहा है, दुआ कर रहा है, लेकिन क्या है कि हो सकता है 6 महीने में वो अपने वालदा की या वालिद की या वालदैन की इतनी खिदमत करे कि उसके वालदैन इस दुनिया से, इस अपनी औलाद से राजी होके जाए। ये सबसे बड़ी नेमत है। अगर खुदा ना करे, खुदा ना करे, खुदा ना करे किसी को ये एहसास हो कि जिसके माँ बाप मर गए हों, इस दुनिया में ना हो, कि मैंने अपने माँ बाप का हक अदा नहीं किया, कोताही नहीं की, ये वो खलिश है, ये वो चुबन है, ये वो खुदाई अजाब है, जब तक मैं रहूँगा ये खलिश मेरे दिल में रहेगी। मेरे उस्ताद मरहूम आबा जाफ़र साहब नकवी फरमाते थे, खुदा की नेमतों से एक नेमत यह है कि तुम्हारे माँ बाप तुमसे राज़ी जाएं। मुमकिन है कि उसकी माँ या बाप की ज़िंदगी 6 महीने की हो, लेकिन उस 6 महीने में इतनी खिदमत करे कि वो बकिया जो कोताहियाँ उसने की, जो जसारत उसने की, जो खिदमत उसने की, इस 6 महीने में इदाला कर सके। मुमकिन है उसकी माँ या बाप या उसके वालदैन इस दुनिया से खुश जाएँ कि मेरे बेटे ने मुझे बहुत खिदमत की। और बहुत से वालदैन होते हैं जो अपनी अपनी रज़ायत का, अपनी खुशी का ऐलान कर देते हैं। तो वालदैन की नेमत बहुत बड़ी है ज़िंदा निगरानी, और मुकाम इतना ज़्यादा है, इतनी अजमत है वालदैन की। जैसे कि इमाम सज्जाद का मैंने हवाला दिया, इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम की एक दुआ है सहीफ़े कामला में, यानी इमाम सज्जा चौथे इमाम 72 के अज़ादार आते हैं और हमें हमारे वालदैन के मुतालिक हमारे रवैये को, हमारे बिहेवियर को तब्दील करने के लिए दुआ तालीम करते हैं। ए मेरे शियों, ए मेरे मानने वालों, ए इमामत कदम बढ़ने वालों, तुम मुझे 72 का अज़ादार कहते हो, लेकिन देखो मैं अपने वालदैन के लिए कैसे दुआ कर रहा हूँ, तुम भी इसी तरीके से दुआ करो। हमें कितने अफराद हैं जिन्होंने कभी सहीफे सज्जादिया उठाई हो और उसमें से वो वालदैन की दुआ जो इमाम सज्जाद की नूरानी ज़बान से अदा हुई उसको पढ़ा हो। मेरी ख्वाहिश है कम से कम ज़िंदगी में एक बार तो इस दुआ को उठा के पढ़ा। इंटरनेट पर मौजूद है, तर्जमा मौजूद है, अवेलेबल है, हर जगह दस्तियाब है, एक दफ़ा ज़रूर पढ़े। इमाम सज्जाद क्या कह रहे हैं, खुदावंदा मैं अजमत देखें अपने वालिदैन से ऐसे प्यार करूं
जैसे एक माँ अपने नौमौलूद बच्चे से प्यार करती है,
किस तरह से प्रोटेक्शन देती है, हिफाजत करती है, आँच ना लग जाए, ठेस ना लग जाए, चोट ना लग जाए, कोई गजंद ना पहुँचे, कोई बुराई, कोई तकलीफ इस बच्चे को ना है, कैसे प्यार करती है। इमाम कहते हैं मैं बेईन ही ऐसे ही प्यार करूँ। तो बस हम में से होंगे अफराद यकीनन ऐसे कि जो वालदैन के रवैया हो, देखिए मेरा और मेरे वालदैन के दरमियान जो चीज़ है वो मेरा रवैया है, यह मेरी आँखें हैं, यह मेरी ज़बान है, यह मेरे हाथ पैर जिनसे मैं मुतासर कर सकता हूँ, ये मेरे सुनने का अंदाज़ है, मैं अपनी ज़बान के मीठे जुमलों से, अपने हरकात व सकनात से, अपनी आँखों के यूँ कहूँ सॉफ्ट वेव से, अगर ये ज़्यादा इल्मी अंदाज से कहूँ, नर्म रवैयों से, इंसानी रवैयों से अपने वालदैन की खिदमत कर सकता हूँ, ये बहुत अच्छा है। इमाम कह रहे हैं खुदावंद है जिस तरह एक माँ अपने बच्चे से प्यार करती है उसी तरह मुझे तौफीक दे मैं अपने बच्चे का अपने वालदैन से प्यार करूँ। ये एक हिस्सा है, दूसरा ये 50% है। दूसरा 50% क्या है, इमाम कह रहे हैं खुदावंदा मैं अपने वालदैन की हैबत अपने दिल में ऐसे बसाऊं, उनका जलाल, उनकी असमत, उनका वकार, उनकी इज्जत ऐसे बसाऊं जैसे एक रियाया एक सुल्तान का हाकिम का खौफ अपने दिल में बसाए रखती है। इंसान किसी जालिम के पास जाता है कैसे डरा हुआ होता है, खौफजदा कोई ख़ता नहीं हो जाए, मेरी जान पर बन जाएगी। इमाम कहते हैं खुदावंदा मैं अपने वालदैन के सामने जाऊं तो इस अदब से जाऊं कि उनकी हैबत, उनका वक़ार, उनकी अजमत, उनकी जलाल मेरे दिल पर हाकिम हो। एक तरफ का बच्चे जैसा प्यार, एक तरफ का हाकिम जैसा खौफ, यानी बैलेंस किया इमाम ने। और फिर फरमाते खुदावंदा अगर मैं उनसे पहले जन्नत में चला जाऊं, अल्लाह अकबर, इमाम सज्जाद कह रहे हैं खुदावंदा अगर मैं उनसे पहले जन्नत में चला जाऊं और मुझे हक़ शफात मिले तो मेरे हक़ शफात को मेरे वालदैन के हक़ में कबूल फरमाना, और अगर वो मुझसे पहले जन्नत में चले जाएं और उनको हक़ शफात मिले तो उनके हक़ शफात को मेरे हक़ में कबूल फरमाना। मिलकर दुरूद भेजे मोहम्मद वाले मोहम्मद। ये हैं वालदैन, किस तरीके से इमाम सज्जाद अलैहिस्सलाम वालदैन की अजमत को बयान फरमा रहे हैं। आइए कुरान करीम से सूरह मरियम से मैं दो अंबिया का तस्करा करूंगा कि जिनको अपने माँ से और अपने वालदैन से नेकी का हुक्म मिला है। एक हज़रत याहिया सूरह मरियम 19वां सूरह है और 14वीं आयत है कि जिसमें कहा कि वह आतैनल हुक्मा सबिया के हमने उनको बचपने में नबुवत दी, हज़रत याहिया को बचपने में, अभी पैदा हुए हैं, सभी हैं, शीर खा रहे हैं, माँ का दूध पी रहे हैं, लेकिन खुदा कह रहे हमने नबुवत दी। और उसके बाद फरमाया वलम यकुन जब्बारन असिया, वो माँ बाप की और वह बिरन वाले बेवालदई है और उनको हुक्म दिया कि वो अपने वालदैन के साथ नेक सलूक करें, नेक सलूक करें। वलम यकुन जब्बारन असिया, और वो न जब्बार थे, सरकश, जब्बार का मतलब सरकश है, और ना इसियान और मासियत तो गुनाह करने वाले थे। यानी एक नबी को अल्लाह ये हुक्म दे रहा है कि अपने माँ बाप के साथ, हज़रत याहिया को हुक्म दे रहा है अपने माँ बाप के साथ नेक सलूक करो। माँ बाप के साथ नेक सलूक करना इंसान को अजमत पर पहुँचाता है, और माँ बाप की नाफरमानी करना, एहसान का सलूक न करना इंसान को जब्बार भी बनाता है और आसी और नाफरमान भी बनाता है। जब्बार किसे कहते हैं, जब्बार यानी सरकश, यानी किसी हुक्म पर सर को न झुकाने वाला, और असिया मासी से गुनहगार, यानी माँ बाप को अजियत देने वाला ज़िंदगी में कभी खुश नहीं रह सकता। और खुदा की बारगाह में दो टैग उसके लिए तैयार हैं, दो उरवाना तो उसके लिए तैयार हैं, जैसे आप दूसरे को टैग करते हैं ना, खुदा ने कहा दुनिया में तुम अगर माँ बाप के साथ बुरा करोगे, उनको सताओगे, उनको अजियत करोगे, तो दो टैग तुम्हारे लिए तैयार हैं, जो रोज़ क़यामत यानी
تم قبر میں آؤ گے تمہاری گردن میں ڈال دیے جائیں گے، جو روز قیامت تک تمہاری گردن میں لٹکے رہیں گے بدبختی اور عذاب کی. وہ کیا ہے؟ ایک تو تم جبار کہلاؤ گے، ایک تم گناہگار کہلاؤ گے. مل کے درود بھیجے محمد و آل محمد. یہ حضرت یحییٰ. اور پھر 32 آیت میں، یعنی اسی آیات کا سلسلہ حضرت مریم تک پہنچا، حضرت عیسیٰ نے کہا کہ برن بے والدتی، حضرت عیسیٰ کیا کہہ رہے ہیں؟ مجھے حکم دیا ہے کہ میں جب تک زندہ رہوں نماز و زکوٰۃ ادا کرتا رہوں اور اپنی ماں سے، کیونکہ والد نہیں تھے، اپنی ماں سے نیک سلوک کروں. وَلَمْ يَجْعَلْنِي جَبَّارًا شَقِيًّا، اور اللہ نے مجھے جبار و شقی نہیں بنایا ہے. توجہ رکھیے گا، حضرت یحییٰ کے لیے کیا کہا؟ کہ وہ جبار نہیں تھے، نافرمان نہیں تھے. یہاں پہ حضرت عیسیٰ علیہ السلام کے لیے کیا کہا؟ کہ ان کو حکم دیا کہ وہ اپنی ماں کے ساتھ نیک سلوک کریں. ولم یجعلنی، اس نے مجھے جبار و شقی نہیں بنایا. جبار وہی سر کا شقی، یعنی جس کا دل پتھر کا ہو جائے. شقاوت کسے کہتے ہیں؟ سعادت کے مقابلے میں آتی ہے. سعادت کسے کہتے ہیں؟ جو ہر چیز کو اس کے مقام پہ انجام دے کر اس سے صحیح بینیفٹ اور فائدہ مادی و دنیاوی حاصل کرنے والا ہو، اسے سعید کہا جائے گا، خوش قسمت کہا جائے گا، گڈ لک جس کو کہتے ہیں، خوش قسمت کہا جائے گا. اسی کے مد مقابل شقافت ہے. شقاوت شقی سے، یعنی جس کا دل پتھر کا ہو جائے. جب دل پتھر کا ہو جائے تو احساس نہیں رہتا، احساس نہیں ہوتا تو پھر انسان کو نہ اچھائی اچھائی لگتی ہے، نہ برائی برائی لگتی ہے، بلکہ بعض وقت اچھائی برائی اور برائی اچھائی لگنے لگتی ہے. یعنی دو نبیوں کو اللہ تعالیٰ اپنی ماں اور اپنے والدین سے نیک سلوک کا کہہ رہا ہے کہ اگر ماں کے نافرمان بنو گے تو یہ دو عنوانات تمہارے لیے تیار ہیں. ایسا نہیں کہ ابھی سخت ہے. یقیناً اکثر نوجوان بچے کہتے ہیں والدہ بہت ڈانٹتی ہیں، والد بہت ڈانٹتے ہیں. یہاں پر گفتگو روک کر میں محترم والدین سے، چونکہ میرا تعلق کاؤنسلنگ سے ہے اس لیے عرض کر رہا ہوں، مشاورے سے اس لیے عرض کر رہا ہوں، یہ سرزنش کرنا، یہ سزا دینا، یہ تنبیہ کرنا، یہ قانون کس لیے ہے اللہ تعالیٰ کی طرف سے؟ کہ ہم با ادب بنیں، سدھر جائیں، نیک ہو جائیں، راہ راست پہ آ جائیں. اسی لیے ہے نا، بچے کو اگر کوئی سزا دیتا ہے تو کس لیے دیتا ہے؟ یہ بگڑ جائے. کوئی ماں یا باپ اپنے بچوں کو اس لیے سزا دیتا ہے یہ بگڑ جائے، بدتمیز ہو جائے، بد تہذیب ہو جائے، گھر سے بھاگ جائے؟ نہیں، اس لیے سزا دیتے ہیں، اس لیے ڈانٹتے ہیں، اس لیے ڈبٹتے ہیں. کیوں؟ تاکہ یہ اچھا ہو جائے، بہتر ہو جائے، اپنی پرانی روش کو چھوڑ دے. لیکن اگر نتیجہ برعکس ہو رہا ہو تو اس کا مطلب ہے کہ میری اور آپ کی ڈانٹ کا پٹکار کا کوئی نتیجہ نہیں نکلے گا. بعض اوقات والدین اس اصول کو بھول جاتے ہیں. یہ ڈانٹ، یہ ڈبٹ، یہ سزا، یہ سختی، یہ بچوں پر پہرے لگانا، یہ ایک حد تک ہیں. ایک حد سے زیادہ گزر گئے یہ فیل ہو جائے گا، یہ اصول فیل ہو جائے گا. اب بچوں نے ڈانٹنا شروع کیا. ایک ہمارے دوست ہیں، انہوں نے اپنے بچوں کو کتاب کا کیڑا بنایا ہوا ہے. وہ میرے دوست کا بیٹا ہے، تو اس کے جتنے بھی کزنس ہیں وہ سب میرے شاگرد ہیں، تو کبھی کبھی میرے پاس آتے ہیں. تو انہوں نے کہا کہ اپنے مثلا خالہ زاد بھائی سے کہا کہ چلو بھائی ہم تمہیں لے کے چلتے ہیں، صبح جو ہے مثلا رات کا وقت ہے، صبح چلنا، صبح مثلا پکنک پہ جانا ہے یا کسی کام کے لیے جانا ہے. انہوں نے بولا کہ نہیں بیٹا نہیں جا سکتا. کیوں نہیں جا سکتا بھائی؟ رات میں پڑھے گا. پھر رات کے 12 بجے 11 بجے کون سا جن پڑھتا ہوگا جو آپ کا بچہ پڑھے گا؟ بعض اوقات ماں باپ ایسے پہرے لگا دیتے ہیں جس کی وجہ سے بچوں میں نفرت آ جاتی ہے، بچوں میں بغاوت آ جاتی ہے. لہذا یہ ڈانٹ، یہ ڈبٹ، یہ سزا، یہ بعض اوقات تیز جملے جو کبھی کبھی والدین جو مناسب بھی نہیں ہیں اخلاقی لحاظ سے، شرعی لحاظ سے، وہ بھی ادا کر دیتے ہیں. یہ بھی ایک حد تک ہونا چاہیے کہ بچہ سمجھے، بچہ فیل کرے، بچہ محسوس کرے، اس کو سوچنے سمجھنے کا موقع دیں. ہم ہتھوڑے پہ ہتھوڑا مارے جا رہے ہوتے ہیں. خب کبھی آپ نے دیکھا ہو کہ آپ کسی دیوار میں کیل لگانا چاہتے ہیں اور کیل آدھی گئی اور آدھی نہیں گئی، اس کا مطلب کوئی رکاوٹ ہے، جبھی تو کیل لی جائے گی. اب یہ ہتھوڑا مارنا، ہتھوڑے پہ ہتھوڑا مارنا کیا ہے؟ کیل کو ٹیڑھا کر دے گا، اس کی زندگی نابود کر دے گا. بعض اوقات ہم اپنے بچوں کے ساتھ یہی کر رہے ہوتے ہیں. یہ کیل جو ہے یہ بچے کا دماغ ہے اور اس پہ اپنی نصیحت کے ہتھوڑے مار رہے ہوتے ہیں، یہاں تک کہ اس کے بچے کے ذہن کو خراب کر دیتے ہیں. لہٰذا یہ والدین کا کام ہے کہ یہ پیار و محبت اپنی جگہ، ڈانٹ ڈبٹ اور تنبیہ اپنی جگہ، لیکن ایک مقصد تک.
بچے کہتے ہیں والدین نہیں سنتے، یہ نہیں کرتے، وہ نہیں کرتے، میں اپنے نوجوان بچوں سے کہوں گا صحیح ہے کہ آپ کے والدین بعض وقت بیجا سختی کرتے ہیں، بعض وقت آپ کی نہیں سنتے، آپ کو جائز کام بھی نہیں کرنے دیتے، سختی لگاتے، پیرے لگاتے، یہ نہیں کرو، وہ نہیں کرو، یہ استعمال نہ کرو، وہ استعمال نہ کرو، یہ بہت ساری فیملیز میں یہ مسائل ہیں، لیکن پھر بھی تم اپنے والدین کی اطاعت کرو، پھر بھی ان کے دل کو نہ توڑو، یعنی اگر والدین مسجد میں جانے سے روک دیں کہ ان کے دل کو اذیت ہوگی، بیٹا تم جاؤ گے ہمیں اذیت ہوگی، تو مسجد میں نہیں جا سکتا بیٹا، مسجد میں جانا حرام ہو جائے گا، مستحب روزہ رکھنا ہے، ماں باپ سے اجازت لے، اللہ کے لیے روزہ رکھنا، کل 13 رجب روزہ رکھنا چاہتا ہوں رکھوں، نہیں، مستحب ہے بچے کے لیے، ماں باپ سے اجازت لے، کتنے حقوق ہیں، تو اگر والدین اچھے ہیں تو بہت اچھے ہیں، کوئی کام ہی نہیں، آپ کے والدین بھی اچھے ہیں، وہ بھی میٹھے ہیں، آپ بھی میٹھے ہیں، تو کوئی مسئلہ ہی نہیں ہے، کبھی جو ہے وہ ٹکراؤ نہیں ہوگا، لیکن مسئلہ وہ آتا ہے کہ جہاں والدین تھوڑی سختی کریں، آپ کو تھوڑی پرابلم ہو، یہ وہ موقع ہے جہاں آپ نے اپنا آرٹ دکھانا ہے، ہنر دکھانا ہے، اپنی مہارت دکھانی ہے، یقیناً بعض والدین ہوتے ہیں جو بیجا سختی کرتے ہیں، بچے آتے ہیں شکایت کرتے ہیں والدین کی، یہ کر دیا، یہ کر دیا، یہ پہرے وہ پہرے، یہ سختی وہ سختی، یہ جملے وہ جملے، کہتے ٹھیک ہے، جو بھی ہیں تمہارے والدین، کافر بھی ہوں، جب بھی ان سے نیک سلوک کا دروازہ بند نہ کرنا، اف بھی نہ کہنا، اف اف یعنی یعنی ہماری زبان ہائے، او، ارے، آہ، یہ جملے وہ ہوتے ہیں جو معمولاً بچوں کے زبانوں پہ ہوتے ہیں، بعض اوقات ہم نہیں بول رہے ہوتے لیکن ہماری آنکھوں کا انداز، کبھی غصہ بھرا ہوتا ہے، کبھی آگ بھری ہوتی ہے، کبھی نفرت بھری ہوتی ہے، کسی کو تو نہیں پتا نا میں اپنے والدین کو کس نیت سے دیکھ رہا ہوں، لیکن خدا تو دیکھ رہا ہے، وَهُوَ يَعْلَمُ خَائِنَةَ الْأَعْيُنِ، وہ آنکھ کی پتلی کو نہیں، آنکھ کی پتلی کس وجہ سے حرکت کر رہی ہے، غصے سے دیکھ رہی ہے یا پیار سے دیکھ رہی ہے، وہ اس خیانت کو جاننے والا ہے، وہ اس کا ویٹ کرنے والا ہے روز قیامت، میری اور آپ کی آنکھوں کا گناہ نہیں، بہت گناہ نہیں کر رہا ہوں، میں کسی نامحرم کو نہیں دیکھ رہا ہوں، کوئی قبی مندر نہیں دیکھ رہا ہوں، میں اپنے والدین کو غصے سے دیکھ رہا ہوں، خدا کہے یہ تمہارا 2 منٹ کا دیکھنا، 1 منٹ کا دیکھنا، 10 سیکنڈ کا دیکھنا، روز قیامت اس کا ویٹ ہوگا، اس کا وزن ہوگا، اس کو تولا جائے گا، اس کو ناپا جائے گا، اور شاید 5 سیکنڈ اور 10 سیکنڈ کی نفرت بھری نگاہ کے نتیجے میں شاید کروڑوں سال انسان کو جلنا پڑے ماں باپ کا دل دکھانے کے سبب، شاید شاید اس سے زیادہ، اس سے کم، میں نہیں جانتا، تو کوشش کریں کہ جن کے والدین حیات ہیں، میں ہمیشہ کہتا ہوں یہ الا بلا کلچر جو ہمارے یہاں ٹی وی پہ دکھایا جا رہا ہے، ہمیں اڈاپٹ کر رہے ہیں، یہ کلچر وہ کلچر، یہ فرنگ وہ فرنگ، یہ ثقافت وہ ثقافت، ایک ہمیشہ میں کہتا ہوں ایک کلچر کا رواج ڈالیں، کل ہم میں سے کتنے افراد ہیں بشمول میرے، خیر میں جب والدین اس دنیا سے چلے گئے، پھر میں ایران پڑھنے گیا، پھر مجھے احساس ہو کہ والدین کے حقوق کیا ہوتے ہیں، آج میں افسوس کرتا ہوں کہ آج میرے والد حیات ہوتے تو میں ان کے ساتھ یہ سلوک کرتا، یہ میری والدہ حیات ہوتے تو یہ سلوک کرتا، لیکن میں اپنے نوجوان سے کہتا ہوں بیٹا تمہارے والدین حیات ہیں، کرو، ہم میں سے کتنے افراد ہیں کہ جنہوں نے اپنے والدین کا کبھی لفظاً یعنی ہوٹ اور زبان سے شکریہ ادا کیا ہو، والد محترم، بابا، ڈیڈی، جو بھی آپ کہتے ہیں، ابو، آپ کا شکریہ، میں نے ایک بچے سے کہا بیٹا تم جا کے کم سے کم تھینک یو تو کرو نا اپنے والدین کو، صبح سے شام تک تمہارا باپ جوتا رہتا ہے کام میں، یہ کام وہ کام، یہ سختی وہ سختی، تمہیں کوئی فکر نہیں کرنے دیتا، تمہاری ضرورت کی ہر چیز تمہاری پاکٹ میں موجود ہوتی ہے، تمہارے اینڈ آف دی منتھ جو ہے تمہارے پاس موجود ہوتی ہے، لیکن کبھی تم نے شکریہ ادا کیا ہے؟ تو میں نے اسے جا کے کہا کہ اپنے والدین ماں جب روٹی بنائے تو کہو ماں تیرا شکریہ، امی تھینک یو، جو بھی الفاظ ہوں، الفاظ سے مجھے کوئی مسئلہ نہیں ہے، تعبیروں سے کوئی مسئلہ، جس زبان پہ بھی ہو، کبھی شکریہ ادا کیا ہے؟ کبھی اپنے مرحوم باپ کی قبر پہ گئے ہو کہ اے والد مرحوم محترم آپ کا شکریہ؟ کبھی اپنی مرحوم ماں کی خبر پہ گئے ہوں کہ جا کے کہو کہ ماں تو نے اپنا خون جگر میں پلایا، تیرا شکریہ؟ یہ والدین کچھ نہیں چاہتے ہم سے، صرف شکریہ چاہتے ہیں، چند میٹھے بول چاہتے ہیں، ہم سے اچھا بیہیویئر چاہتے ہیں والدین، کتنے پیسے لگتے ہیں بازار سے اچھے الفاظ خریدنے میں، کتنا مال خرچ ہوتا ہے میٹھے جملے بولنے میں، یہ والدین پیار و محبت کے بھوکے ہوتے ہیں۔ تو میں نے اس بچے سے کہا کہ بیٹا جاؤ اپنی ماں کو شکریہ ادا کرو، اگلے دن آیا کہ آبا صاحب کیا کر دیا آپ نے، میں نے کیا ہوا، ماں نے کہا ہاں بیٹا کوئی کام ہوگا، جب ہی تو اتنے تم مکھن لگا رہے ہو، تم معذرت کے ساتھ آمیاں زبان استعمال کر رہا ہوں، کیونکہ ہماری ثقافت ہی تبدیل ہو گئی، ہم اچھا بیہیویئر استعمال کرتے ہیں تو والدین کہتے ہیں آج کوئی مطلب ہے، جبھی تو آگے پیچھے گھوم رہے ہو۔ مل کے درود بھیجے محمد وال محمد پر۔ کل یوم پدر ہے، یوم والد ہے، مولا کائنات امام علی علیہ السلام کی ولادت کی تاریخ ہے، جس کا باپ زندہ ہے ایک کارڈ لے، ایک گلدستہ لے، بازار میں انگلش میں اردو میں آپ کو کارڈز مل جائیں گے، نہیں ہوتا اپنے ہاتھ سے ایک کارڈ بنا لیں اردو میں انگلش میں، تھینک یو فادر، والد محترم شکریہ، 200-300 روپے سے زیادہ کا خرچہ نہیں ہے نا، 250-200 روپے کا گلدستہ آئے گا، 50-60 روپے کا کارڈ آئے گا، لیکن یہ 250 کا خرچہ باپ کے دل میں کتنی خوشی لانے کا سبب بنے گا۔ اس ثقافت کو، اس ثقافت کو زندہ ہونا چاہیے، ہم مردوں کی قدر نہ کریں، ہم زندوں کی قدر کرنا سیکھیں۔ کل یوم پدر ہے، مولا کائنات کی ولادت ہے، جائیں اپنے والد کا ہاتھ کو چومیں، پیشانے پہ بوسہ دیں باپ کے، باپ تیرا شکریہ، باپ بوڑھا بھی ہو گیا تو کیا ہوا، باپ تو باپ ہے، اس کی قبر پہ جائیں، فاتح خانی کریں، اس ثقافت کو زندہ، اس کلچر کو زندہ ہونا چاہیے۔ ایزانے کے نام ہے، شکریہ کرنا سیکھیں، آج آپ کسی کا شکریہ ادا کریں گے، کل آپ کی اولاد آپ کا شکریہ ادا کر رہی ہوگی، آپ کی زحمتوں کا صلہ آپ کو دے رہی ہوگی۔ یہ والدین کی نعمت بہت بڑی نعمت ہے، بس آپ کی زحمت کا تمام کیا، تعالیٰ کلام ہو، معذرت چاہتا ہوں۔ وبالوالدین احسانا، والدین کے ساتھ نیک سلوک، زندہ ہوں یا مر گئے ہوں، دونوں حالتوں میں یہ نیک سلوک ہوں، زندہ ہیں تو انسان جائے کرے، غلطی ہے معافی مانگے۔ بعض اوقات بچہ کے کہتے ہیں مثلا فلاں کام کا ہے والدین، فلاں کام کا کرو، قربتاً الی اللہ کرو، جب تک وہ تمہیں خدا کے امر اور حکم سے نہ روکیں، اس وقت تک ان کے ساتھ ساتھ ہو، جہاں دیکھو کہ حکم خدا، حکم خدا پامال ہو رہا ہے، وہاں پہ تمہیں اجازت نہیں ہے والدین کی، روزہ نہ رکھو بیٹا دبلے ہو جاؤ گے، یہ یاد نہیں ہوگا، نہیں سوری ماما، سوری والد، یہاں میں آپ کی نہیں سن سکتا، یہاں خدا ہے، خدا سے اور آپ کے درمیان میں نہیں، لیکن جہاں پر کوئی مسئلہ نہیں ہے، مثلا کسی نے کہا، ماں نے کہا بیٹا میں تمہارا بارات ہوگی سیرت دیکھوں گی، پہنو سیرت، کوئی مسئلہ نہیں ہے، میں تمہیں ایسا کرنا چاہتی ہوں، کوئی مسئلہ نہیں ہے، اگر اس میں گناہ نہیں ہے، اسراف نہیں ہے، فضول خرچی نہیں ہے، کسی کا دل نہیں دکھ رہا، کریں، قربت علی اللہ کریں۔ یہ جو ہم دیکھتے ہیں بعض اوقات ہم بند گلیوں میں گرفتار ہو جاتے ہیں، کوئی رائے حل نہیں ملتا، اور پھر اچانک سے دیکھتے ہیں کہ یہ مشکلات ایک دم رفع ہو گئیں، دور ہو گئیں، یہ کیا ہے؟ کہتے ہیں یہ والدین کی خدمت کا نتیجہ ہے، والدین کی خدمت ایک نہ مرئی قوت، نظر نہ آنے والی طاقت اور پاور کی صورت میں ہمارے مشکلات کو دور کرتی ہے، ہمیں نہیں اندازہ ہوتا کہ میں جس مشکل میں، جس مخمصے میں، جس پرابلم میں گرفتار ہوں وہ کیسے حل ہو گئی، میری کسی کے ساتھ کوئی اچھائی ہے، کسی دوست کے ساتھ، کسی پڑوسی کے ساتھ، کسی عزیز کے ساتھ، اپنے والدین کے ساتھ، کسی نہ کسی اچھائی، اور یہ صرف دنیا میں نہیں، آخرت میں، آخرت میں کیا ہوگا، اگر میں آپ سے کہوں آپ مجھے 3000 روپے دے دیں تو شاید ایک ہی آدمی کھڑا ہوں مجھے 3000 روپے دے دے، میں کہوں مجھے 10000 کی ضرورت ہے ابھی مثلا،
آپ میں سے کوئی ایک یا دو شخص کھڑے ہو جلدی کہ مولانا یہ لیجیے، میں کہوں اچھا ٹھیک ہے میں لوٹا دوں گا، نہیں نہیں مولانا آپ رکھیے. روز قیامت جب ہوگا نا کیا ہوگا، ہم ایک دوسرے سے منہ چھپا رہے ہوں گے، میں آپ سے نہیں آپ مجھ سے نہیں، والد اپنے بیٹے سے، بیٹا اپنے باپ سے، زوجہ دیکھے کہ شوہر آ رہا ہے منہ چھپا لے گی، ارے یہ کہاں آ گئے، ہماری نیکیاں خود کم ہیں، یہ آ کے سوال کرے گا نیکیاں دے دو، وہاں انسان بھیک مانگ رہا ہوگا نیکیاں دے دو، نیکیاں دے دو، پتڑے میں ڈالنی ہیں، ویٹ کم ہے میرا، بھیک مانگ، گڑ گڑائے گا، روئے گا، التماس کرے گا. بیوی دیکھے گی شوہر آ رہا ہے، یہاں وارے نہیں آ رہے ہیں لیکن وہاں تو اصول تبدیل ہو گیا، بھاگے گی فرا یوم یفر المرء من اخیہ، بھائی بھائی سے بھاگے گا، آج سب کچھ کرنے کے لیے تیار ہے، دو دوست کرنے کے لیے تیار ہے، کزن کزن کے لیے تیار ہے، لیکن وہاں نہیں، وہاں ہرگز نہیں، وہاں فرار کر رہے ہوں گے. اب آپ سمجھ گئے کیا منظر کشی ہوگی، باپ اور بیٹا، بھائی بھائی، زوجہ اور شوہر، ایک دوسرے سے متنفر ہوں گے، بھاگیں گے، نہیں ہے ہمارے پاس، خود کم ہی ہمارے پاس. ایک شخص کھڑا ہو گیا جنت کے دروازے پر، ہاتھ پھیلائے کہ کہیں سے کچھ نہیں کیا آ جائے جنت میں چلا جاؤں، مثلا دو گرام، مثلا عرض کر رہا ہوں دو گرام، کیا ہوتے ہیں دو گرام، دو نوکیاں مل جائیں کہیں سے، وہ جی ادھار مانگ کے انسان چاہے گا یار تھوڑا سا لو اندر تو جاؤں، یہاں گرمی اتنی ہے. کبھی ہوتا ہے نا کبھی آپ لائن میں کھڑے ہوتے ہیں سخت گرمی ہو تو جتنی جلدی ہوتی ہے آگے والے دھکا دے رہے تھے، جلدی چلو گرمی ہے باہر. وہاں یہ صورتحال ہوگی کہ انسان کھڑا ہوگا کہے گا کہیں سے کوئی نہیں، دو گرام کی مثلا نیکی مل جائے، اچانک سے کوئی چیز آئے گی اس کو دھکا دے گی اور یہ جنت میں داخل ہوگا، پلٹ کے دیکھے گا کہ کون تھا محسن، یہ احسان کرنے والا کون تھا، اس میں جب میری زوجہ میرا ساتھ چھوڑ گئی، میرے بچے ساتھ چھوڑ گئے، میرے والدین ساتھ چھوڑ گئے، تصور کیجیے اپنے خون کے سگے رشتے دار ساتھ چھوڑ دیں گے، تو یہ کون ہے کہ جو میری مدد کر رہا ہے، تو آواز آئے گی یہ تیرے ماں باپ کی نیکیاں ہیں جو تیرے کام آئی ہیں، ماں باپ کی نیکیاں جنت کے دروازے تک، ماں باپ زندہ ہوں یا دنیا سے گزر گئی ہوں ان کے حقوق کم نہیں ہوتے، اپنے ماں باپ کی قدر کیجیے، زندہ ہوں جب بھی، گزر گئی ہوں جب بھی، زندہ ہیں پیار و محبت کا احساس کیجیے. 24 گھنٹے میں اگر آپ کی ماں آپ کے ساتھ نہیں رہتی، 24 گھنٹے میں ایک فون کال، کوئی مشکل کام ہے، 24 گھنٹے کو 60 سے ملٹیپلائی دے دیجیے، منٹس آپ کے پاس آ جائیں گے، چوبیس گھنٹے میں 1.5 منٹ 2 منٹ کی کال ماں کو اپنی آواز سنانے میں اور ماں کی آواز سننے میں کوئی مشکل ہوتی ہے؟ ہم اسے کتنے افراد ہیں جو آفس جا کر اپنی ماں کو یاد رکھتے ہیں، تصور یہ کتنا ظلم کر رہے ہیں ہم اس معاشرے میں اپنے والدین کے ساتھ. واقعی جو ظلم کر رہے ہیں اس کی جو تصویر بنے گی روز قیامت جو ہمارے سامنے آئے گی وہ کتنی بھیانک ہوگی مجھے نہیں معلوم، خدا ہم سب کو محفوظ رکھے. ایک شخص بہت اچھی پینٹنگ کرتا ہے آپ کو خوش نما لگتی ہے، ایک شخص بہت ہی بدہیبت پینٹنگ کرتا ہے آپ کو تنفر ہوتی ہے، گندی پینٹنگ کرے بلکہ نجاست سے کرے، غلاظت سے کرے، آپ کو اوکائی آئے گی، آپ یہ کیا غلاظت ہے. روز قیامت انسان اپنے اعمال اور کردار اور اخلاق سے جو صورت بنا رہا ہے وہ اس پینٹنگ سے زیادہ بدبودار اور بھیانک منظر رکھنے والی ہے جو دنیا میں ایک غلیظ انسان ایک پینٹنگ بناتا ہے. ہم کیا کر رہے ہیں اپنے والدین کے ساتھ؟ خدا را خدا را خدا را جن کے والدین حیات ہیں قدر کریں، زندہ ہیں قدر کریں، نہیں ہیں قدر کیجیے. ایزان گرامی یہ مجلس سے عیسیٰ علیہ ثواب ہے اس لیے کہ جاننے والے کے لیے عیسیٰ علیہ ثواب اور مجلس میں آنے والے کے لیے ہدایت ہے. اور یقین کیجیے آپ میں سے کوئی شخص اپنا بیہیویئر چینج کر لیتا ہے، تبدیل کر لیتا ہے، خوش اخلاق ہو جاتا ہے، تو جب تک یہ خوش اخلاقی اس کے عمل میں رہے گی आपको भी सवाब मिलेगा, आपके वालदैन को भी, और जिस मरहूमा के ईसाल सवाब के लिए मजलिस अज़ा मुनाकिद की गई है उसको भी ये सवाब मिलेगा। यकीनन अहल खाना के लिए, मेरे दो अजीज़ दोस्तों के लिए बहुत सख्त है माँ जैसी अजीम नेमत को अपने हाथों से कब्र में उतारना, बहुत सख्त है अपने किसी अजीज़ को। मैं जानता हूँ लोगों को जिन्होंने अपने हाथों से अपने नामौलूद बच्चों को कब्र में उतारा है, मैं खुद इस कर्द से गुजरा हूँ तो मुझे अंदाजा है चले जाए कि माँ जैसी अजीम हस्ती को अपने हाथों से कब्र में उतारना, अपने किसी प्यारे भाई को कब्र में उतारना, अपने वालिद को कब्र में उतारना, और सिर्फ उतार कर कब्र का दरवाज़ा बंद करके मिट्टी डाल देना, बहुत सख्त है, बहुत सख्त है। मुद्दतों ये गम इंसान को याद आते हैं, रुलाते हैं, अज़ीज़ाने गिरामी। लेकिन मैं अपने इन दोनों भाइयों और उनके दीगर लवाहिक़ीन की खिदमत में अर्ज़ करूँ कि जब तुम्हारी माँ ने दाग़े मुफारक़त दिया, तुम्हारे भाई आगे बढ़े, तुम्हारे कज़न, तुम्हारे दोस्त आगे बढ़े, तुम्हें कहा हुआ तुम आराम से बैठो, तुम्हें कोई काम करने की ज़रूरत नहीं है, हम मौजूद हैं, कितना सुकून मिलता है इंसान को। मैं हमेशा कहता हूँ कि जब भी ताज़ियत के लिए जाएं तो लफ्ज़न ताज़ियत करें, इसलिए कि जो साहिब गम होता है उसको दो चीज़ों की ज़रूरत होती है, एक आपका कंधा जिस पे सर रख के रो सके, और दो ताज़ियत के बोल जो उसके गम के बार को हल्का कर सकें। मैं कहूँगा यकीनन तुम्हारे दोस्तों ने आके तुम्हारी बहुत खिदमत की होगी, तुमने कोई काम ना किया होगा, लेकिन ज़रा मदीने में आ जाओ जहाँ एक माँ का जनाजा पड़ा है लेकिन कोई नहीं है जो ज़हरा के यतीमों पर दस्त, कोई नहीं है जो ज़हरा के यतीमों को गले लगाए। हाँ कभी एक बाप आता है जो कभी हसन को गले लगाता है, हसन बेटा के लिए न करो, कभी हुसैन को गले जैसा लगा तो हुसैन तेरी आंखों में आंसू ना आए, कभी ज़हरा को उनमें कुलसूम का आगोश में लेता। अजरुकुम अल्लाह, बस अदादारो जनाब ज़हरा ने वसीयत के दरवाज़ा बंद कर दिया, हसनैन को भेज दिया, माँ नहीं चाहती कि बच्चे आखिरी वक्त में अल्लाह अकबर आखिरी वक्त में मेरी जा कनी का मंदिर देखें। मैं कहूँ फातिमा जहरा बीबी ये करबला नहीं है, तेरा करबला आ जाना, अरे बाप विदाई आखिर को आएगा, बेटी से गले लगेगा, बेटी को बताएगा बेटिया से दस्तूर तब्दील हो गया, तू बाबा के सीने पे सोती थी अली असगर माँ के पास गहवारे में, आज से तू माँ के पास अली असगर हमारे साथ, अरे सकीना मुंतजर थी बाबा की, बाबा लौट कर आएगा। ए माँ फातिमा जहरा आपने बच्चों को बाहर भेज दिया, बच्चे माँ की जान कनी का मंदिर ना देख सके, विदा का मंदिर ना देख सके, अरे सकीना मुंतजर है तेरे खेमा पर। जुलझना की आवाज आई, बीबी सकीना ने पर्दा हटाया, जीन ढलकी हुई, बागे कटी हुई, पेशानी खून में आलूदा, बस सकीना ने एक सवाल किया, ऐ मेरे बाबा के जुलझना ये बचा दे, मेरा बाबा प्यासा शहीद हुआ या उसे एक घूंट पानी का। अजरुकुम अल्लाह, बस अदादारो बीबी ने भेजा फिज़ा से कि फिज़ा जब तक जिक्र की आवाज़ आती रहे समझ जाना मैं जिंदा हूँ, जब जिक्र ख़त्म हो जाए समझ जाना मैं अपने रब से मुलाकात और बाबा से मिलने के लिए चली गई। जिक्र की आवाज़ आनी बंद हुई, फिज़ा की परेशानी में इजाफा हुआ, इसी असना में बच्चों ने दरवाज़ा बजाया, तकलबाब किया, फिज़ा ने जाके जल्दी से दरवाज़ा खोला, अब जो देखा बच्चों ने माँ नज़र नहीं आती जो रोज़ाना सफ़र किया करती थी।
बच्चों के लाके बिठाया, खाना पेश किया, बच्चों खाना खा लो, माँ आराम कर रही है। कहा अम्मा फिर से आपको मालूम है जब तक माँ खाना ना खिलाएगी हम भी खाना नहीं खाएंगे। बस बहुत इसरार के बताया तुम्हारी माँ, ए बच्चों इस दुनिया में डर रही। बच्चे दौड़ कर मौला की खिदमत में पहुंचे, मौला को खबर दी, बस अदादारो गौसल कफन हो रहा था। गुस्ल देते देते अली ने जरफ़ आप जमीन पर रख दिया, सर दीवार पे देख के रोने लगे, हाय फातिमा की टूटी हुई पसलियां। अरे फातिमा आपने अली से भी एकदम छुपाए रखा। गौसल कफन हो गया, बच्चों से आओ बच्चों माँ को अलविदा कह दो। बस अदादारो तमाम बच्चे आ गए मगर हुसैन नहीं आए। एक दफ़ा का फिजा मेरे हुसैन को लेकर आओ, कहा हुसैन नहीं आ रहे। मैं एक दफ़ा कहा हुसैन जो दर पे खड़े थे, फरमाया बाबा जब तक माँ ना बुलाएगी हुसैन भी अलविदा नहीं कहेगा। बंदे कफन टूटे, फातिमा जहरा के हाथ बुलंद हुए, आ मेरे हसन आ जा, आ मेरे हुसैन आ जा, मेरे सीने से लग जा। बच्चों दौड़ा माँ के सीने से लगा, अरे बच्चों ने लिपट के गिरिया क्या, आसिफ की आवाज आई, अरे मुर्तजा बच्चों को हटा दो कयामत हो जाएगी। अली ने बहुत प्यार से बच्चों को जुदा किया। मैं कहूँ मौला ये मदीना है, सर पे हुजरे की छत है, माँ का जना कफन में है, कोई तमाचे मारने वाला नहीं है, यहाँ कोई बयाबा नहीं है। आपने बच्चे को बड़े प्यार से हटा दिया, अलविदा करा दिया, मगर जरा करबला आ जाना, बयाबा होगा, जलती रेत होगी, लाशें बेसर होगा, न सिर्फ लाशें बेसर, अरे पामाल शुदा लाशा होगा। एक नन्नी बच्ची अलविदा के लिए आएगी, बाबा के लाशे से लिपट कर बहन करेगी, अरे बच्ची को भी जुदा किया जाएगा मगर प्यार से नहीं। कोई तमाचे मारेगा कोई तासे।